صلي على رسول الله. أعوذ بالله بسم الله الرحمن الرحيم. السلام عليكم أخواتي وأسرات. جناب حضرت امام غزالی رحمت اللہ علیہ صاحب نے فرمایا تھا کہ قلب کے بارے میں اگر بیان کرنا ہو تو اس کی بہترین مثال آئینے کی صورت میں دی جا سکتی ہے. وہ یقینی طور پہ بات درست ہے. جس طرح سے ہم آئینہ کے سامنے کھڑے ہوتے ہیں اور اس میں عکس ہمیں دکھائی دیتا ہے, اس عکس کو دیکھ کر چیزوں کی اصلی شکل کے بارے میں ہمیں اندازہ ہو جاتا ہے کہ کیا چیز کیسی ہے, اور وہاں سے وہ آنکھوں کے ذریعے سے وہی عکس ہمارے دل تک پہنچتا ہے, قلب تک پہنچتا ہے. تو قلب پر جو نقش ہوتا ہے وہ اس سے ہمیں اس چیز کی اصلی شکل صورت کا اندازہ ہوتا ہے, اور پھر ہم غور و فکر کے ذریعے سے اس چیز کی جس کا عکس ہمارے قلب پر آیا ہے اس کی حقیقت معلوم کرتے ہیں. تو غور و فکر کے ذریعے حقائق تک جا پہنچتے ہیں. اگر آئینہ دھندلا ہو کسی بھی ریزن سے, گرد و غبار اس پر آیا ہے, اس پر مسٹنگ ہو گئی ہے, اس پر زنگ آ رہا ہے, تو پھر وہ عکس زیادہ کلیئر ہمیں نہیں دکھائی دے گا. اگر اس ناقص عکس کو دیکھ کر اس پر ہم غور فکر کریں گے تو اس کی حقیقت تک بھی ہم درست طریقے سے نہیں پہنچیں گے. تو اس آئینے کو اگر ہم یہ چاہیں کہ اس میں ہمیں عکس بالکل صاف دکھائی دیں تو ہمیں آئینے کو صاف رکھنا پڑے گا. اور بعض اوقات ہوتا یہ ہے کہ آئینہ اگر پرانا ہو جائے یا ہیومیڈیٹی والی جگہ پر پڑا رہے تو اس کے پر عجیب سے نشان بننے شروع ہو جاتے ہیں, جس سے عکس مکمل طور پر دکھائی نہیں دیتا بلکہ ٹیڑھا یا نامکمل عکس ہوگا. تو اس کا علاج یہ ہوتا ہے کہ پھر اس آئینے کو ہم آئینے والے کے بنانے والے کے پاس لے جاتے ہیں اور وہ اس کو دوبارہ سے پالش کر دیتا ہے. اب اس کے اندر دو چیزیں آ جائیں گی کہ جس آئینے پر زنگ آ گیا یا اس کی پالش خراب ہوئی ہے اس کو جب ہم دوبارہ سے پالش کرائیں گے تو کیا اس کے اندر نظر آنے والے عکس اور جو آئینہ ابھی اپنی اصل حالت میں ہے, صاف ستھری حالت میں, کیا دونوں میں ایک ساکس دکھائی دے گا؟ یقینی طور پہ ایسا نہیں ہوتا. 5-10% 15% کا فرق آتا ضرور ہے اس میں. انسان اگر اپنے قلب کو پاک صاف رکھتا ہے تو اس آئینے کی طرح قلب پر جو چیزیں وارد ہوں گی وہ بالکل اپنی اصلی حالت میں صاف ستھری حالت میں ہوں گی. لیکن اگر قلب پر آلائشیں ہیں, جیسے یہاں ذکر ایک بار ہوا تھا کہ یہ حسد, کینہ, غصہ, حرص, حرص میں پھر حرص الطعام, حرص الکلام, غیبت, اگر یہ آلائشیں یا ان میں سے کوئی ایک موجود ہے دل میں تو وہ پھر کام بنتا نہیں ہے. تو ہمارے لیے امپورٹنٹ یہ ہے کہ ہم اپنے قلب کو پہلے صاف کریں, پھر یہ ذکر, اذکار, مجاہدے, ریاضتیں پھر ہی کام آتی ہیں, اس کے بغیر نہیں آتی کام. تو دل کی صفائی پر زیادہ محنت کرنی چاہیے. بدقسمتی سے ہمارا دھیان ادھر زیادہ نہیں جاتا اس طرف. اسی طرح علوم کی بھی دو قسمیں ہیں, بڑی عام سی بات ہے آپ سب کے علم میں کہ ایک دنیاوی علم ہے اور ایک آخرت کا علم ہے یا دین کا علم ہے. اگر انسان یہ چاہے کہ میں دونوں علوم میں یکساں طور پر ماہر ہو جاؤں تو وہ ممکن نہیں ہوتا. جناب حضرت علی کرم اللہ وجہ نے ان دونوں علوم کے بارے میں یہ فرمایا تھا کہ ان کی مثال انسان کی دو بیویوں کی سی ہے کہ دونوں یکساں طور پر کبھی خوش نہیں رہیں گی. لیکن ایک عجیب چیز یہ ہے کہ جو شخص دینی علم کی طرف راغب ہوتا ہے, آخرت کے علم کی طرف راغب ہوتا ہے, علم لدونی کی طرف راغب ہوتا ہے اور اس پہ محنت کرتا ہے, تو ایک وقت آتا ہے کہ جب اسے یہ علم عطا ہو جاتا ہے تو دنیاوی علم از خود آنے لگتا ہے انسان کے پاس. کسی صاحب نے کل مجھ سے ایک بات پوچھی تھی کہ یہ علماء حضرات اور فقیروں کی تعلیم میں فرق کیوں ہے. بات چلی تھی کہ وہاں بیٹھے ہوئے صاحبان میں سے ایک صاحب نے کہا کہ فلاں صاحب نے کہا کہ تصوف اور شریعت یہ دو مختلف علوم ہیں اور پیرلل ہیں ایک دوسرے کے. تو وہاں سے بات چلی تو کسی ایک اور صاحب نے کہا کہ دونوں میں فرق کیوں ہے. تو میں ان سے یہ عرض کر رہا تھا کہ بات ایک ہی ہے لیکن فرق یہ ہے کہ کچھ لوگ رب تعالیٰ کو قہار و جبار ہونے کے ریفرنس سے جانتے ہیں اور لوگوں کے سامنے रबताला को उसी तरह पोर्ट्रे करते हैं जब्बार उकहार के रेफरेंस से हैं रबताला के सिफाती नाम, वो सिफात ये हैं रबताला की, हकीकत है। लेकिन फकीर रबताला को पोर्ट्रे करता है लोगों के सामने रहीम और रहमान के हवाले से। एक जगह कहार और जब्बार के रेफरेंस से अगर रबताला को पोर्ट्रे किया जाए तो वहां डर और खौफ महसूस होता है, और इंसानी फितरत में है कि जिस चीज से वो डरता है, खौफ ज्यादा होता है, उससे दूर भागता है। लेकिन जिस चीज के बारे में पता हो कि ये फायदेमंद है, जिस शख्स के बारे में पता हो कि ये नरम खू है, मेहरबान है, इंसान उससे उतना प्यार करता है, और जिससे प्यार करता है उसके करीब जाता है इंसान। ये एक फर्क है कि रब तआला को जब हम रहीम और करीम और गफूर होने की सिफात से ज्यादा जानते हैं कि वो बड़ा रहीम और करीम है, बड़ा गफूर और रहीम है, तो हमें उससे प्यार होता है, उससे हम उसके करीब जाते हैं। कहार जब्बार बिलाशुबा रब ताला की सिफात में से है, अल्लाह ताला के सिफाती नाम है। लेकिन कहार और जब्बार से डर आता है, जिस चीज से जिससे हम प्यार करते हैं उससे सदा का खौफ नहीं होता, लेकिन उसके नाराज हो जाने का खौफ होने लगता है, डर आता है कि जिससे हम प्यार करते हैं वो कहीं हमसे रूठ ना जाए। तो उस खौफ से उसकी छोटी से छोटी बात को भी हम मानते हैं, ओबे करते हैं। हम अगर दीनी इल्म हासिल करना चाहते हैं तो रब ताला को प्यार किए बगैर मुमकिन होता नहीं है, वो उसे इश्क किया जाए रब ताला से। ये तो ऐसी बात शुरू हो गई, तो असल में जनाब जनाब वालेकुम अस्सलाम।
कर्म की सफाई के हवाले से बात हुई, इस जमन में एक सवाल जहन में आता है कि मेडिकल साइंस जो है वो सारा जहन की अफकार का जहन के साथ उसको रब को कायम करती है, दिल से इसका ताल्लुक किसी किसी जगह पे भी अभी मेडिकल साइंस में नहीं माना। और दूसरा सवाल जो था इल्म के हवाले से, इल्म लुगवी और दुनियावी इल्म, पिछले दिनों एक साहब ने मुझसे सवाल किया कि आज तक इल्म लुगवी वाले अफराद जितने भी आए हैं उन्होंने कोई भी साइंसी इजादात नहीं हासिल की, जबकि
आप कहते हैं कि ये उनका माखज़ है। बात ये है कि कुछ चीजें इस्तारे के तौर पे इस्तेमाल होती हैं, जब हम कल्ब कहते हैं का मतलब यह है कि हमारी सोच पाकीजा हो जाए। अब वो रूहानियत में इस्तारे के तौर पे उसको कल्ब के साथ जोड़ा गया है, यहीं किसी नशिस्त में गुफ्तगू करते वक्त मैंने एक लाइट नोट पर एक बात कही थी कि साइंस नहीं मानती कि دل بھی کوئی چیز ہے. وہ تو یہ کہتے ہیں کہ گوشت کا ایک لوتھڑا ہے جس کا کام ہے کہ وہ خون کو پمپ کرے, اس سے زیادہ اس کی حقیقت کچھ نہیں. باقی جو کچھ ہے وہ انسان کا ذہن ہے. تو میں نے لائٹ نوٹ پر ایک بات کہی تھی کہ کیا آج تک کسی سائنسدان نے یہ کہا کہ میرا دماغ چاہتا ہے کہ میں چائے پیوں, تم چائے لے آؤ. وہی سائنسدان جو یہ کہتا ہے کہ دل صرف گوشت کا ایک لوتھڑا ہے جس کا کام ہے خون کو پمپ کرنا, اس سے زیادہ کچھ نہیں, وہ جب چائے کی بات کرتا ہے تو یہی کہتا ہے میرا دل چاہ رہا ہے کہ چائے پیوں, چائے لے آئیے. یا اپنی وائف سے وہ یہ کبھی نہیں کہتا کہ میں دماغ کی گہرائیوں سے تمہارے ساتھ اٹیچ ہوں, وہ یہی کہتا ہے کہ دل کی گہرائیوں سے. تو اگر اس کی بات کو صحیح مان لیا جائے تو پھر تو دماغ کہنا چاہیے اس کو. تو میں یہ لائٹ نوٹ پر بات کر رہا تھا, لیکن کہتا وہ بھی یہی ہے دل سے. اس کی ایک وجہ ہے بنیادی طور پر. یہاں گفتگو کرتے ہوئے میں نے ایک عرض کی تھی کہ دل کے عین درمیان میں ایک چھوٹا سا وائڈ ایریا موجود ہے, خلا ہے وہاں چھوٹا سا. تو انسانی روح اسی میں ہوتی ہے. یہی وجہ ہے کہ جب انسان کا دل کام کرنا چھوڑ دیتا ہے تو سائنس اس کو ڈکلیئر کر دیتی ہے کہ اس کی ڈیتھ ہو گئی ہے. لیکن دماغ انسان کی موت کے آدھے گھنٹے بعد تک کام کر رہا ہوتا ہے, جس کو ہم کہتے ہیں یہ مردہ ہے, سن نہیں سکتا, بول نہیں سکتا. بول تو نہیں سکتا لیکن سن رہا ہوتا ہے سب باتیں. اور اسی سے ایک بات سمجھ میں آئی کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ مردہ سنتا ہے. اور وہ بات کرتا ہے لیکن انفارچونیٹلی اس کی جو آواز کی فریکوینسی ہے وہ ایسی ہوتی ہے جس کو ہیومن ایئر سن نہیں سکتا. ہیومن ایئر صرف 30 dB کی فریکوینسی کو سن پاتا ہے, اس سے نیچے کی فریکوینسی کو سن نہیں پاتا. البتہ جانور جو ہیں وہ اپ ٹو 10 dB تک سن لیتے ہیں. مردہ جب کہتا ہے, اگر تو نیک آدمی ہے کوئی, تو مردہ یہ کہتا ہے کہ مجھے جلدی سے قبر تک لے چلو تاکہ میری دوست سے ملاقات ہو جائے. لیکن اگر گناہگار ہے کوئی تو وہ کہہ رہا ہوتا ہے کہ مجھے نہ لے کے جاؤ. اسی طرح آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب ہم مردے کو دفن کرتے ہیں قبر میں تو وہ پاؤں کی چاپ سنتا ہے اور اس کو پتا ہوتا ہے کہ مجھے دفن کر کے لوگ جا رہے ہیں. وہ بات اس سے لنک ہوتی ہے کہ دماغ مر جانے کے بعد بھی انسان کا کام کر رہا ہوتا ہے. تو یہ قلب کی صفائی کی جب ہم بات کرتے ہیں تو آپ اس کو سائنسی زبان میں اگر بات کرنا چاہیں, سائنٹیفک لینگویج, تو ہم یہ کہہ سکتے ہیں کہ اپنی سوچ کو ہم پاکیزہ کر لیں, ہماری سوچ میں کہیں, کیونکہ یہ جذبے ہیں سارے, حسد کا, لالچ کا, غصے کا, کینے کا, غیبت کا, یہ سب جذبے ہیں. और ये जज्बे कंट्रोल हो जाते हैं अगर हम सोच को अपनी पाकीज़ा कर लें। सोच से बात अगर निकल गई तो फिर मन की सफाई हो जाती है, यूं कह लीजिए आप। ये सवालात का सिलसिला जो था, जो कुछ नामुकम्मल रह गया था, एक साहब का ये सवाल कि अगर किसी इंसान की रूहानियत की तरफ रुझान में एक अहम किरदार लाहासिल मुजाजी मोहब्बत ने किया हो और अब रूहानियत की राह उसकी ज़िंदगी की डायरेक्शन बन गई हो, तो ऐसी मोहब्बत की गिरफ्त से आज़ाद होने में कितना वक्त लगता है? इस पर कई बार पहले भी हमारी गुफ्तगू हुई। होता यह है कि जब हम मुजाजी मोहब्बत में इन्वॉल्व हो जाते हैं तो इसमें आमतौर पर नाकामी होती है। तो उससे जो इंसान के अंदर एक कैफियत पैदा होती है दुख की, गम की, और जो तकलीफ होती है उसको, अब उसमें इंसान के दो ही तरह के रिएक्शंस आ सकते हैं, एक नेगेटिव और दूसरा पॉजिटिव। नेगेटिव तो यह है कि वो कनूतियत की तरफ चला जाए, पेसिज्म की तरफ चला जाए, हर चीज से मायूस हो जाए और नशे का सहारा ले ले और नेगेटिव चीजों में इन्वॉल्व हो जाए। लेकिन एक रिएक्शन पॉजिटिव हो सकता है कि वो रब की तरफ रजू कर जाए कि उसको याद इलाही में सुकून मिलने लगे और उस दुख से उसे फरार हासिल हो जाए। तो ऐसी कैफियत में जब इंसान रब के हजूर झुकता है तो उसमें अखलास बहुत होता है और पूरी दिल जमाई से वो रब को पुकार रहा होता है। नतीजा यह है कि जो सालों की मसाफत है वो महीनों में तय करने लगता है। ऐसे लोग रब के बहुत करीब हो जाते हैं। तो यूं ये मुजाजी चीज हकीकत के करीब ले जाएगी इंसान को। एक और सवाल है कि अगर एक मरीज अपने मुर्शिद साहब से बाकायदगी से सलाम करने आता हो लेकिन चंद माह से उसकी गैर हाजिरी का एक फिक्स पैटर्न बन गया हो जिसकी वजूहात उसके कंट्रोल में ना हो, मतलब गाड़ी का एक्सीडेंट हो जाना, वालदेन का हॉस्पिटलाइज हो जाना, मुर्शिद साहब का खुद सेहत याब ना होना और हर बार इरादा करने के बावजूद वो न मिल पाए, तो उसकी वजह कोई मरीज की कोताही होती है? अगर इसकी वजह मरीज की कोताही है तो प्लीज़ रहनुमाई करें कि मरीज से क्या गलती हो रही है। ऐसा नहीं है कि आदमी ये सोचे कि मुझसे कोई गलती हुई जिसकी वजह से ये सब हो रहा है, क्योंकि एक चीज़ हमें याद रखनी चाहिए कि जो इंसान इतने बड़े मकाम पर चला गया है इल्म के कि वो दूसरों की रहनुमाई कर रहा है, आप मुर्शिद साहब कह लें कि उस मकाम पर फाइज हो गया वो बंदा, क्योंकि दूसरे की रहनुमाई इंसान एक ही सूरत में करता है जब वो खुद दुरुस्त राह पर हो और उस राह पर काफी आगे चला गया हो, तभी वो दूसरों को बता सकता है। अगर मैं लाहौर से मुल्तान कभी नहीं गया, तो कोई साहब अगर मुल्तान जाना चाह रहे हैं, तो मैं उन्हें रास्ता नहीं बता सकता कि आप अपने घर से निकल के किस तरफ से होते हुए जाएं और मुल्तान रोड पर पहुंच जाएंगे। मुल्तान रोड पर जब सफ़र करेंगे तो 55 माइल्स के बाद पुतुकी आ जाएगा। उसके 28 माइल्स के बाद ओकाड़ा आ जाएगा। उसके आगे फिर फर्दर 28 माइल्स के बाद साहिवाल आ जाएगा। सो ऑन सो फोर्थ। ये वही बता पाएगा जो आदमी उस सफर को तय कर चुका हुआ है पहले से। तो जो इंसान इल्म के इतने मकाम पर आ गया कि लोगों की रहनुमाई कर पाए, तो वो इतने छोटे जहन का नहीं होता कि इंसान से कोई एक कोताही या गलती हो जाए तो उससे नाराज हो जाए। छोटी छोटी बातों को तो नोटिस ही नहीं लेता, जिसे हम अंग्रेजी में कहते हैं कि टेक इट इन स्ट्राइड, और एट टाइम्स ही मे लॉफ इट आउट। दोनों में से एक बात हो जाएगी। हाँ, कहीं बहुत बड़ी गलती हो गई, वो रहनुमा है आपका। अगर वो आपसे नाराज होकर एक तरफ बैठ जाएगा, रूट के एक तरफ बैठ जाएगा, तो आपकी रहनुमाई नहीं कर पाएगा, तो आपकी सरजनश कर देगा कि ये आपसे गलती हो रही है, इसको ना कीजिए। नाराजगी नहीं होती है। ये जो किस्से होते हैं, ये इंसान पर फेजेस आते रहते हैं। बाज़ुकात इंसान ऐसे फेस से गुजर रहा होता है जहां उससे मुख्तलिफ चीजें पूरी नहीं हो पाती, और ये सिर्फ मुर्शद के पास हाजिरी की हाजिरी पर ही नहीं एप्लीकेबल, ये इबादत के मामले में भी हो जाता है। फर्क सिर्फ ये है कि इबादत से आदमी बाज़ुकात उतनी रगबत नहीं रखता जितनी होती है, लेकिन चूंकि फर्ज है वो, तो इंसान अपने आप को मजबूर करके उस काम को करता है। तो इसमें परेशानी की बात नहीं है, कुछ अरसे में ठीक हो जाया करता मामला। ये बलूचिस्तान से किसी साहब ने पूछा है कि ह्यूमन साइकोलॉजी और नफ्सियाती बीमारियों के बारे में तफसील से आगाह करें, और ख़ास तौर पर एंग्जाइटी डिसऑर्डर फोबिया से कैसे निपटा जाए। ये एक हकीकत है कि इंसान में नफ्सियाती अमराज पैदा होते हैं, लेकिन इनसे इंसान बचा रह सकता है बड़े आसानी के साथ। रब ताला के साथ जो हमारा कनेक्शन है, वो अगर बहुत मजबूत है, एक तो मजबूती वो है जो मैं जुबान से कहता हूं कि नहीं, मैं तो रब पे पूरा यकीन रखता हूं, रब पे भरोसा है मेरा। 99.9% केसेस पता ही चलता है कि जरा सा टेस्ट आ गया कोई, अगर गोइंग उतनी स्मूथ न रही तो मैं गैर अल्लाह के सहारों के पीछे भागने लगूंगा, तो पता ही चल जाएगा कि मेरा ये कहना कि मुझे رب پہ پورا یقین ہے، رب پر پورا بھروسہ ہے، وہ صرف زبانی کلامی ہے اب تک تھا. لیکن اگر مشکلات کا سامنا ہے اور انسان یہ کہتا ہے کہ کوئی بات نہیں، جس رب نے مجھے اتنا عرصہ سکھ میں رکھا، اگر کچھ دیر کے لیے مشکل آ گئی ہے تو مجھے اس کو بھی اسی خوشی کے ساتھ سہنا ہے جس خوشی سے میں اچھا وقت انجوائے کرتا رہا، اور میرا رب مجھے اس مشکل سے نکال لے گا انشاءاللہ. جب یہ کیفیت ہوتی ہے انسان کے ساتھ، انسان کا رب کے ساتھ جب یہ کنیکشن پیدا ہوتا ہے، یا سادے الفاظ میں یہ کہہ سکتا ہوں کہ میری سائیکالوجی اس وقت یہ ہے کہ رب تعالیٰ صبح سے شام تک مجھے انگنت نعمتوں سے نوازتا رہتا ہے، رب تعالیٰ دعائیں قبول فرماتا ہے، رب سے جو انسان مانگتا ہے عطا فرماتا ہے وہ. لیکن کہیں ایک آدھ کوئی ایسی خواہش جو مجھے نہیں معلوم کہ یہ میرے مفاد میں ہے بھی کہ نہیں ہے، وہ میری پوری نہیں ہوتی، تو میں صرف وہ ایک چیز یاد رکھتا ہوں جو مجھے عطا نہیں ہوئی، اور اس کے لیے میں لوگوں سے بھی بات کرتا ہوں، خود رب تعالیٰ کے حضور بھی وہ اسی کو ریپیٹ کرتا رہتا ہوں. جبکہ ہونا تو یہ چاہیے کہ اگر رب تعالیٰ نے مجھے ہنڈریڈز آف تھاؤزینڈز نعمتیں عطا کی ہیں، تو ایک چیز اگر نہیں مل پائی مجھے تو میں یہ کہوں کہ رب تعالیٰ اتنا کچھ عطا کرتا رہا ہے، انشاءاللہ یہ بھی عطا کر دے گا، اس میں کوئی اس کی مصلحت ہے جو فوری فوری نہیں مل رہی مجھے، مل جائے گی یا اس سے بہتر چیز اللہ دے دے گا. یہ اس تعلق کی صداقت ہے جو میرا رب کے ساتھ ہوگا، کہ میں نہ ملنے پر بے چین نہیں ہوں گا. تو جب کسی شخص کا رب تعالیٰ کے ساتھ یہ تعلق جڑ جاتا ہے تو اس کو آپ کبھی افسردہ یا غمزدہ نہیں دیکھیں گے. اور یہی کنیکشن ہے جو انسان کو مختلف سائیکولوجیکل ڈس آرڈر سے بچائے رکھتا ہے، جس کو ہم ڈس آرڈر کہتے ہیں، فوبیاز کہتے ہیں. یہ اصل میں ایڈوانس فارم ہوتی ہے، ابتدا تو اس کی بڑی معمولی چیزوں سے شروع ہوتی ہے. تو جب کسی چیز کی ابتدا ہی نہیں ہوگی تو وہ بلو اپ ہو کے بڑی کیسے ہوگی؟ سب سے آسان طریقہ ہے سائیکولوجیکل بیماریوں سے دور ہونے کا کہ رب کے ساتھ جو کنیکشن ہے ہمارا، رب کے ساتھ جو تعلق ہے، وہ ایسا تعلق ہو جو آقا اور غلام کے درمیان ہے، اور آقا بھی کون سا جو بڑا مہربان ہے، جو لک آفٹر کرتا ہے غلام کو ہر طریقے سے. تو جب وہ ایک کانفیڈنس ہمارا آ جائے گا رب کے اندر، جو ہے بھروسہ پیدا ہو جائے گا، تو ہمیں کسی طرح مایوس نہیں ہونے دے گا، افسردہ نہیں ہونے دے گا. تو یہ جو انگزائٹی ہے ہماری یا دوسرے سائیکولوجیکل ڈس آرڈرز ہیں، یہ ڈیولپ نہیں ہوتے. تو اس کا آسان ترین طریقہ یہ ہے اس سے بچنے کا کہ ہم رب تعالیٰ کے ساتھ جو اپنا تعلق ہے وہ لے آئیں جو آقا اور غلام کا ہوتا ہے، اور آقا بھی وہ جو بڑا مہربان ہے، جو خود بھوکا رہ کے اپنے غلام کا پیٹ بھر دے، اس درجے کا مہربان. تو یہ چیزیں نہیں پیدا ہوں گی کبھی. جناب. وعلیکم السلام.
گفتگو فرمانے کے دوران یا بعد میں بولنا تو اچھا نہیں لگتا اور بنتا بھی نہیں ہے. کیا کہا کسی نے کہ کوئی بھی ذکر ہو تیرا حوالہ اچھا لگے, پھر اس کے بعد ہر شخص کا چپ رہنا اچھا لگے. لیکن چونکہ فقیر کا حکم ہے کہ کوئی ارجن ہو تو سوال کر لینا چاہیے, تو اس سلسلے میں یہ سوال ہے کہ آپ نے فرمایا کہ یہ چیز بہت چھوٹی چھوٹی باتوں سے اسٹارٹ ہوتی ہے اور پھر آگے جا کے انزائٹی بن جاتی ہے, اس کے بعد ڈپریشن کریٹ ہو جاتا ہے, پھر اس کے بعد یہ سیریس بائیپولر ڈس آرڈر اور شیزوفرینیا اور دوسری چیزوں میں. تو اگر آپ اس کو تھوڑا سا بیان فرما دیں کہ وہ کون سی چھوٹی چیزیں ہیں اور پھر آگے کہاں تک وہ جاتی ہے اور ان کا کیا علاج ہو سکتا ہے. شکریہ.
میں وہی عرض کر رہا تھا کہ اگر کہیں میں ایگزام میں ناکام ہو گیا تو میں یہ دیکھوں کہ رب تعالیٰ اتنا عرصہ مجھے کامیاب کرتا رہا ہے, اس میں ناکام ہوا تو میرے رب تو ایسا نہیں کہ مجھے ناکامی کبھی دے, وہ تو بڑا مہربان ہے. یہ کہیں مجھ سے کوتاہی ہو گئی, میری محنت میں کوئی فرق رہ گیا, تو جب یہ میں سوچوں گا تو کہیں نہ کہیں میں اپنا فالٹ پکڑ لوں گا اور میرا اطمینان ہو جائے گا. ایک ایگزامپل میں آپ سے دے رہا ہوں, کسی شخص کے ساتھ میرا بڑا قربت کا تعلق ہے, اس نے کہیں مجھے اگر ڈچ کر دیا تو اب اس کے دو چیزیں ہیں کہ میں ایک تو لوگوں سے کہتا پھروں کہ لک ایٹ دی مین, کتنا اس کے ساتھ میرا تعلق تھا اور اس نے مجھے دھوکہ دے دیا. ایک تو یہ میرا رویہ ہو سکتا ہے, لیکن اگر رب کے ساتھ گہرا تعلق ہے میرا تو مجھے یاد ہے کہ میرے رب نے کسی کی عیب جوئی سے مجھے منع کیا ہے, کسی کے عیبوں سے پردہ اٹھانے سے مجھے منع کیا ہے. تو اگر میں لوگوں سے یہ کہوں گا کہ فلاں شخص نے مجھے اتنا قربت کا تعلق ہونے کے باوجود دھوکہ دیا ہے تو یہ میرے رب کی نافرمانی ہو جائے گی. وہ میں نہیں کروں گا کہ اس شخص کا دھوکہ کسی کے سامنے میں بیان کروں کہ اس نے یہ کیا میرے ساتھ. اور دوسرا یہ اگر میں سوچ لوں کہ اس کا کیا قصور ہے, قصور میرا ہے کہ میں نے اسے پہچاننے میں غلطی کیوں کی, تو اگر ایک غلطی میں نے کی ہے تو آئی مسٹ پے فار دیٹ, اس کے کانسیکوینسز مجھے پے کرنے ہیں, کوئی اور نہیں کرے گا. مجال ہے کبھی کسی قسم کی دکھ بھی قریب آ جائے تو انسان اپنے آپ کو ٹھیک کر لیتا کہ آئندہ میں پہچاننے میں غلطی نہیں کروں گا, اور دوسری طرف اس پہ پردہ ڈال دیتا ہے. یہ اس کی میں چھوٹی سی ایگزامپلس آپ کو دے رہا ہوں. ان کا دوسرا سوال ہے کہ لا آف اٹریکشن کیا ہے, تفصیل سے بتائیں اور آخر میں میرے لیے دعا فرما دیں. یہ اگر سائنس کی بات کرتے ہیں تو اس میں تو لا آف اٹریکشن یہ ہے کہ جو دو ڈفرینٹ پولز ہیں, جو اپوزٹ پولز ہیں, وہ ایک دوسرے کو اٹریکٹ کرتے ہیں اور دو سیملر پولز ریپیل کرتے ہیں. اگر میگنیٹ ہے تو اس کے اوپر دو اس کے پولز ہیں, نارتھ اینڈ ساؤتھ, تو دونوں میگنیٹ کے اگر نارتھ پول ایک دوسرے کے قریب کریں گے تو وہ ایک دوسرے سے دور بھاگیں گے میگنیٹس, लेकिन अगर एक का साउथ एक का नॉर्थ पोल होगा तो अपोजिट होंगे तो वो अट्रैक्ट करते हैं। एक तो लॉ ऑफ अट्रैक्शन यह है कि दो मुख्तलिफ चीज़ें एक दूसरे को अट्रैक्ट करती हैं, ये जेंडर्स की बात है इसमें। और दूसरा लॉ ऑफ अट्रैक्शन यह है कि जहां सिमिलैरिटीज होंगी वो अट्रैक्ट हो जाएंगी आपस में। वो चूंकि शेर मुझे याद नहीं रहते, लेकिन कुछ ऐसा शेर था कि बाज बाज कबूतर ब कबूतर, कुछ कि वो तो वो लॉ ऑफ अट्रैक्शन उसमें ही है। मैं दुनियावी उससे बात कर रहा हूं। एक जगह और आदमी अट्रैक्ट होता है कि जब उसको कोई लुक आफ्टर करता है तो उसकी तरफ रागिब होता है। इसीलिए मैं बार बार एक चीज पे जोर देता रहता हूं कि अल्लाह के साथ कुर्बत का आसान तरीन जो जरिया है, वैसे तो कुरान पाक की तलावत कसरत से अगर की जाए तो वो रब तक पहुंचने का आसान रास्ता है, लेकिन रब से प्यार करने का आसान तरीन रास्ता जो मैं अक्सर अर्ज करता रहता हूं कि हम उसकी अता करदा नेमतों को याद करते रहें। रोजाना एक हम जहनी ड्रिल करें कि ये सोचें कि रब ताला ने मुझे क्या कुछ अता किया, कब कब वो मुझे मुश्किल से बचा के निकाल गया, कब तक कब कब मैं मायूस था तो रब ताला ने मेरा वो काम कर दिया। तो जब हम डेली याद करते हैं तो फिर रब ताला के लिए शुक्रगुजारी का जज्बा पैदा होता है और इब्तदा वहीं से होती है। तो रफ्ता रफ्ता बढ़ते बढ़ते हो फिर इश्तेजा पहुंचता है मामला। तो एक एट्रैक्शन वहां पैदा होती है जहां कोई लुक आफ्टर कर रहा होता है दूसरे को, तो हम उधर को अट्रैक्ट होते हैं। एक और एट्रैक्शन पैदा होती है जब कोई शख्स हमें अखलाक से खुशखुलकी से मिलता है तो हम उधर को अट्रैक्ट होते हैं। ये सुन्नत है कि एक दूसरों के साथ अखलाक से पेश आया जाए, खुशखुलकी के साथ पेश आया जाए। हम बास चेहरे देखते हैं, हम उन्हें जानते नहीं होते, लेकिन उस चेहरे पर नजर पड़ती है तो खामखा उसकी तरफ आदमी अट्रैक्ट होता है। उसकी वजह यह है कि कभी अगर गौर करें कि इस फेस की तरफ मैं अट्रैक्ट क्यों हुआ, तो पता ये लगता है कि उसका बड़ा प्लेजेंट फेस है, उस आदमी का मुस्कुराता हुआ चेहरा है। इस्लाम ने इस पर जोर दिया है, मुस्कुराहट पे, आप सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है। और ये सबसे कम खर्च चीज है कि किसी के साथ मुस्कुराते हुए दिल से खुश होकर बात करना, क्योंकि अगर हम सिर्फ एक जाहिरदारी करते हैं कि मुस्कुराते हुए बात करते हैं तो वह हमारे चेहरे पर एक स्माइल है बस, लेकिन जब किसी से हम खुश होकर बात करते हैं तो वह हमारी आंखों की चमक डिफरेंट होती है। कभी नोट कीजिए, वो ज्यादा अट्रैक्ट कर जाएगी हमें। तो जब हम हर एक से प्यार करते हैं, किसी के लिए दिल में कुछ है ही नहीं हमारे लिए, हमारे पास स्वाय एक मोहब्बत के, तो जब हम मुस्कुरा के उससे बात करते हैं तो वो आंखों की हमारी चमक उसको ज्यादा अट्रैक्ट करती बनिस्बत मुस्कुराहट के। इसीलिए जितने भी आप अच्छे मुसलमान प्रैक्टिसिंग मुसलमान देखेंगे वो दूसरे से जो जब बात कर रहे होते हैं तो ऐसे लगता है कि उसको बड़ी खुशी हो रही है बात करके, तो हम उसकी तरफ अट्रैक्ट हो जाएंगे। और ये सुन्नत भी है, तो अगर सुन्नत समझ कर इससे इस पर अमल किया तो दुनिया भी फायदा आएगा, वो तो है ही है, लेकिन साथ सवाब भी मिलता है कि हम उसको सुन्नत समझ के बात कर रहे हैं। ये लॉ ऑफ अट्रैक्शन पे इसमें अभी तो ये मैं दुनियावी तमहीद ही बांध रहा था, इंशाल्लाह नेक्स्ट संडे इस पे बात करेंगे। और उस वक्त तक के लिए इजाज़त दीजिए, अस्सलामु अलैकुम।